नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म प्रकाश शर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा केन्द्रित रही छलफल गर्छौं। प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी भारतको 3 दिने राजकीय भ्रमणमा हुनुहुन्छ। प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका क्रममा भारत पुगेका ओलीले आफू 21औं शताब्दीको आवश्यकताका आधारमा भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आएको अभिव्यक्ति दिनुभएको छ। भारत जानु अघि नै प्रधानमन्त्री स्वयंले आफू त्यहाँ सम्झौताका चाङ लगाउन जान नलागेको प्रष्टीकरण दिएकाले भ्रमणका क्रममा नयाँ सम्झौताको अपेक्षा गरिएको छैन। दुई देशको सम्बन्ध सुमधुर बनाई राख्न उच्च स्तरीय राजनीतिक छलफललाई निरन्तरता दिन दुई सरकार प्रमुखले सहमति जनाइरहँदा 12 बुँदे संयुक्त विज्ञप्ति पनि जारी भएको छ। प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय हित र भ्रमणका उपलब्धिबारे हामी नेपाल भारत बीच भएका सन्धि सम्झौताको पुनरावलोकनका लागि गठित नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीका सदस्य तथा राजनीतिक विश्लेषक निलाम्बर आचार्यसँग कुराकानी गर्छौं। आचार्यज्यू, स्वागत छ यहाँलाई बदलिदो नेपालमा।
धन्यवाद।
धेरैलाई लागेको थियो प्रधानमन्त्री ओलीलाई भारत जान हतारो छैन, तर प्रधानमन्त्री बनेको केही समयभित्रै भारत जानुभयो, यसलाई कसरी बुझ्ने? हामीले
भारतसँग हाम्रो सम्बन्धमा केही तिक्तता आएको हो, त्यो तिक्ततालाई समाप्त पार्नुपर्ने आवश्यकता छ। त्यसको निम्ति भारतले नै पहलकदमी गर्नुपर्ने आवश्यकता थियो, किनभने त्यो तिक्तता नाकाबन्दीले चाहिँ ल्याएको थियो। भारतले लगाएको नाकाबन्दी पश्चात नेपाल भारत सम्बन्धमा साँच्चीकै तिक्तता रह्यो। यो चाहिँ एक किसिमले नबिर्सिने किसिमको घटना हुन गयो, तर साथसाथै के पनि रह्यो भने 5 महिनासम्म नेपालले त्यो धान्यो र आखिरमा भारतले त्यो नाकाबन्दी हटाउनु पनि पर्यो। मोदीजीलाई भारतसँग नेपालको तिक्तता रहेकोलाई त्यो मेटाउनु पर्ने आवश्यकता, मोदीजीलाई नै पहलकदमी गर्नुपर्ने आवश्यकता रहेको थियो, र उहाँले आफ्नो परराष्ट्र मन्त्री पनि पठाउनु भयो यहाँ।
अहिले यहाँलाई लाग्छ मोदीजीकै पहलकदमीमा यो भ्रमण भएको हो कि या ओलीले पनि प्रयास गर्नुभयो यो सम्बन्ध सुधारका निम्ति?
सम्बन्ध सुधार्ने प्रयासलाई नेपालले पनि सकारात्मक रूपले लिनुपर्छ। ओलीजीले पनि लिनुभयो, नलिएको भए त उहाँ जानुहुन्थेन नि। त्यस्तै चाहिने परराष्ट्र मन्त्री आफ्नो सुषमा स्वराजलाई पठाउनु भयो। ओलीजी प्रधानमन्त्रीमा नियुक्त हुनुभन्दा पहिले नै ओलीजी प्रधानमन्त्री नियुक्त हुने भन्ने प्रश्नै थियो, उहाँले नै चाहिँ दुई पटक त्योभन्दा पहिले र त्यसपछि एकपटक 3 पटक टेलिफोन पनि गरेर दिइसक्नु भएको थियो। के देखिन्छ भने भारतले यस बीचमा जे जति नेपालको मामलामा कुराकानी गर्यो, हस्तक्षेपका घटनाहरू भए, नाकाबन्दीका घटनाहरू भए, त्यो गल्ती थियो भन्ने कुरा अनुभव गरेको देखा पर्दछ। यो सम्बन्धलाई सुधार्ने पहलकदमीलाई हामीले पनि जाने सकारात्मक लिनुपर्ने हुन्छ। त्यसकारण यो भ्रमण हुनसक्छ धेरै तयारी गर्न नपाइएको होला, तर स्थितिमा सुधार ल्याउनको निम्ति, सद्भाव निर्माण गर्नको निम्ति, केही सहयोगका कुरा अगाडि बढाउनको निम्ति, पारस्परिक सम्मानलाई पुनर्स्थापित गरेर वृद्धि गर्नको निम्ति उपयोगी रह्यो भन्ने मलाई लाग्छ।
झन्डै 5-6 महिना त हामीले एकदम कठिनतम समयलाई पनि झेल्यौं। पहिलो कार्यकालमा ओलीजी प्रधानमन्त्री बन्दै गर्दा त्यो सुरु भएको थियो, अहिले यो चरणमा दोस्रो चोटि उहाँले प्रधानमन्त्रीका रूपमा त्यहाँ गइसकेपछि त्यो प्रसङ्ग कोटिन्छ कि भन्ने आशा थियो यहाँलाई, अथवा के किसिमले त्यसलाई सम्झिन्छन् यी दुई प्रधानमन्त्रीले भन्ने किसिमले विचार गर्नुभयो कि भएन यहाँले?
प्रधानमन्त्री ओलीको दोस्रो भ्रमण थियो, प्रेस सम्मेलनमा पनि उहाँले यो दोस्रो भ्रमण थियो, 2 वर्ष अघि म यहाँ आएको थिएँ भनेर भन्नुभयो, र योभन्दा पहिलेको भ्रमण कुन पृष्ठभूमिमा भएको थियो र अहिले कुन पृष्ठभूमिमा भयो, यो पृष्ठभूमिको भिन्नता पनि उहाँले सम्झाउनु भयो। अहिले चाहिँ नेपालले 3-3 वटा चुनाव गरिसकेको छ, एउटा स्थायित्वतिर अगाडि बढेको छ, राजनीतिक मुद्दा समाधान निर्णय भइसकेका छन्। त्यस बेला त तिम्रो राजनीतिक मुद्दा नै समाप्त भएको छैनन् भन्ने किसिमले लिएको थियो अघि। त्यसै कारणले प्रष्टसँग त्यो चाहिँ नाकाबन्दी भनिराख्नुपर्ने आवश्यकता छैन। अहिले त सम्बन्ध सुधार्ने दृष्टिमा हिजोकै कुरामा आरोप र प्रत्यारोप लगाइराखेर पनि साध्य हुँदैन, तर हिजोको चाहिने स्थितिलाई हामीले स्मरण गरेर अगाडि चाहिने कसरी चाहिँ सुधार गर्ने भनेर हामी भविष्यमुखी हुनुपर्छ त्यो देखिन्थ्यो, प्रेस सम्मेलनमा पनि देखिन्थ्यो। भारतसँग एकपटक सम्बन्ध बिग्रियो भन्दैमा त्यो बिग्रिएको राखिराख्नुपर्छ भन्ने सोचाइ पनि ठिक होइन, त्यसलाई सपार्नुपर्छ। तर सपार्दा फेरि राष्ट्रहितलाई पनि ध्यान दिनुपर्छ, राष्ट्रको स्वाभिमानलाई पनि ध्यान दिनुपर्छ, आर्थिक हित मात्रै होइन कि सम्मानलाई पनि ध्यान दिनुपर्छ।
हाम्रो प्रधानमन्त्रीज्यूले त्यहाँ 21औं शताब्दीको यथार्थको आधारमा भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन म आएँ भन्नुभएको छ, यस्तै शब्दावली केही परेको छ त्यहाँ। हामीसँग अहिले त्यो यथार्थलाई मनन गर्ने हो भने कुन रूपमा लिनुपर्छ नेपाल भारत सम्बन्धलाई?
पहिलो कुरा त के भन्दाखेरि नेपाल भारत सम्बन्धका धेरै आधारहरू पुराना रहेका छन्। 21औं शताब्दीमा हामी हाम्रा सम्बन्धहरूलाई लैजानको निम्ति पुरानो मानसिकतामा पुराना चाहिने कतिपय सन्धि सम्झौतामा 1950 सन्धिको क्रममा परिवर्तन गर्नुपर्ने, हेरफेर गर्नुपर्ने आवश्यकता रहेको छ। अर्को कुरा के भन्दाखेरि अहिले हरेक राष्ट्र सार्वसत्ता सम्पन्न स्वाधीन हो, त्यसैले सार्वभौम समानतालाई बलियोसँग स्वीकार गरेर अगाडि बढ्नु पर्दछ। 20औं शताब्दी त भर्खर चाहिने दोस्रो चाहिने उत्तरार्धमा नै स्वाधीनता भएको, इन्डिया नै कहिले स्वाधीनता स्वाधीन भएर अनि मध्यतिर स्वाधीन भयो कि, अनि त्यसकारण अहिलेको चाहिने यथार्थ बेग्लै छ। जस्तो नेपालको सम्बन्ध चाहिने विश्वव्यापी रूपमा चाहिने कैयौँ देशहरूसँग छ, संयुक्त राष्ट्रसँग मात्रै होइन कि विश्वका सबैजसो देशसँग छ, अधिकांश देशसँग भयो। र त्यसैले अहिलेको आवश्यकता भनेको सार्वभौम समानताको आधारमा, स्वाधीनताको आधारमा, प्रत्येकको राष्ट्रिय हितलाई सम्मान गर्ने आधारमा र आन्तरिक मामलामा कुनै हस्तक्षेप नगर्ने, कुनै पनि किसिमको करकाप नगर्ने भन्ने आधारमा शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने भन्ने हो। र अहिलेको सम्बन्धलाई प्रत्येक देश आफ्नो आन्तरिक मामला आफैले निर्णय गर्न सक्षम छ भन्ने सिद्धान्तबाट अगाडि बढ्ने, हुन त यो हिजो पनि भनिएको हो, पञ्चशीलका सिद्धान्त भन्यो अनि सोभरेन इक्वेलिटी भन्ने कुरा हिजो पनि आएको थियो, तर अहिले चाहिने यो बढी जोडदार रूपमा आइराखेको छ। अहिले 21औं शताब्दीका मान्यता अनुसार, 21औं शताब्दीका आवश्यकता अनुसार, 21औं शताब्दीको मानसिकता लिएर चाहिने अगाडि बढ्नुपर्छ। अहिलेका आवश्यकता हाम्रा चाहिँ जस्तो समृद्धिका आवश्यकता भन्छौँ, अहिलेका कनेक्टिभिटीका आवश्यकता भन्छौँ, त्यस्तै अहिले चाहिने नयाँ इस्यु उत्पन्न मुद्दा उत्पन्न भएका छन्, वातावरणका भन्छौँ, आतंकवादका भन्छौँ, अनि कैयौँ नयाँ मुद्दाहरू चाहिने उत्पन्न भएका छन्, ती मुद्दाहरूलाई मिलेर चाहिने सम्बोधन गर्नुपर्ने आवश्यकता हुन्छ। त्यसैले 21औं शताब्दीको मूल्य मान्यता आवश्यकता मानसिकता अनुसार चाहिने हामी पढ्नुपर्छ। 20औं शताब्दीको मानसिकता लिएर 21औं शताब्दीलाई अगाडि बढाउन सकिँदैन।
पहिलोचोटि ओलीजीले भारत भ्रमण गर्दा दुई प्रधानमन्त्रीको भेटघाटपछि संयुक्त वक्तव्य नै नआउन सकेको अवस्था थियो, संविधानमा केही समस्या छन् त्यसलाई पहिला सम्बोधन गर भन्ने किसिमले भारतीय पक्षले कुरा गरेको भनेर हामीले सुन्न पायौँ। मोदीजीको भाषणमा पनि के सुनियो भने नेपालले 3 स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन गरेर एउटा संक्रमणलाई पूरा गरिसक्यो, अब चाहिँ ऊ आर्थिक समृद्धिको दिशातिर उन्मुख हुनुपर्छ भन्ने किसिमले बोल्नु भएको थियो। अब यसलाई भारतले पनि हाम्रो संविधानमा भएका कुराहरूलाई स्वीकार गर्यो अथवा त्यो कुरा ग्राह्य भयो भारतलाई भनेर बुझौँ?
भारतले नेपालको मामिलामा चित्त बुझे पनि नबुझे पनि यो नेपालको मामिला भन्ने गर्नुपर्छ र नेपाली जनताको निर्णयको स्वागत समर्थन गर्नुपर्छ। जे निर्णय हुन्छ, निर्णयबाट जो सरकार आउँछ त्योसँग असल छिमेकी सम्बन्ध राख्नुपर्छ।
त्यो निष्कर्ष संविधान जारी हुने बेला त्यो किन गरेन त भारतले?
त्यही त त्यो गल्ती भयो, किन भन्दाखेरि देशसँग सम्बन्ध राख्ने हो, देशको एउटा समुदाय र अर्को समुदायका बीचमा चाहिने फाटो ल्याउने भन्ने कुरा होइन, र देशमा चाहिने विवाद हुन्छन्, एउटाले माग गरेका हुन्छ, जायज पनि हुन सक्छन्, त्यसमा चाहिने हस्तक्षेप गरेर यो माग पुरा गर भनेर भन्ने होइन, त्यो त देशले नै आफ्नो निर्णय गर्न सक्छ, त्यो चाहिने गलत भयो भन्ने त बुझ्नु पर्यो नि। म ठुलो भाइ हुँ, दाजु हुँ, त्यसकारण मैले चाहिने भने चाहिँ सुन्नुपर्छ, मेरो सल्लाह सुन्नुपर्छ भन्ने प्रवृत्ति त ठिक होइन, त्यो कुरा त भारतले पनि बुझेको भन्ने चाहिने देखा पर्छ यता आएर.
त्यसो भए यसलाई यसरी बुझ्दा हुन्छ, मुखले नबोले तापनि पहिला गरिएको गल्तीलाई सच्याउने उसमा छ.
बिल्कुल, यो सच्याउने सुधार गर्ने प्रयास हो, त्यसलाई हामीले चाहिने सकारात्मक रूपमा सराहना साथ लिनु पर्दछ. यो सच्याउने प्रयास नै हो मुखले चाहिने. अब भन्नुहोस् न, के भनिन् भन्दाखेरि, अहिलेसम्म कुन प्रधानमन्त्री नियुक्त हुनुभन्दा पहिले चाहिने, कुन प्रधानमन्त्रीले नेपालको नियुक्त हुनुभन्दा पहिले नै चाहिने बधाई पाएको थियो? त्यसपछि नियुक्त हुनुभन्दा पहिले नै चाहिने आफै आएर म बधाई दिन्छु भनेर छिमेकी मित्र राष्ट्र भारतका प्रधानमन्त्री आफ्नो चाहिने परराष्ट्र मन्त्रीलाई विशेष दूतका रूपमा पठाएको थियो र हो कि? यसले त केही सन्देश दिन्छ नि. ससाना कुराले त कूटनीतिमा सन्देश दिन्छ भने त्यो निकै ठुलो महत्त्वपूर्ण कुरा हो. तसर्थ भारतले हिजोका चाहिने तिता दिएरहे त्यसबाट मनलाई चाहिने नबिगार्नुहोस् अनि अब अगाडि हेरौँ. हिजोको व्यवहार चाहिने अगाडि चाहिने दोहोरिँदैन, अब अगाडि चाहिने पारस्परिक सम्मानमा, उचित सम्मानमा, समान सार्वभौमिकतामा अगाडि बढ्न तयार छौँ भनेर उसले भनेको रूपमा नै बुझ्नुपर्छ.
तर कतिपय अवस्थामा भारतीय व्यवहार बाहिर देखिने गरी प्रकट हुन्छ नि, त्यो भित्र फेरि अर्कै केही कुरा लुकेको छ भन्ने किसिमले पनि हेरिन्छ. कतिपय बेलामा त्यो अवस्था देखिएको पनि छ.
हामी आफू तयार हुनुपर्छ. यो भने भन्नुको अर्थ चाहिने के भनेपछि, हामीले आफ्नो सजगता, आफ्नो राष्ट्रिय हित, आफ्नो चाहिने आफ्नो मर्यादालाई बिर्सिदिने त होइन नि. त्यस कारण पुराना बानी जाँदैनन्, पुराना बानी आउन सक्छन्, देखिन सक्छन्, तर के भने सामान्यत दिशा चाहिने अब नयाँ दिशा भयो, नयाँ ऐतिहासिक दिशामा हाम्रा सम्बन्धहरू अगाडि बढेका छन्, नयाँ युगमा बढेका छन्. एक्काइसौँ शताब्दी भने चाहिने यो पात्रो मात्रै होइन, अर्थात् हामी नयाँ युगमा प्रवेश गरेका छौँ. हिजोको आधारमा मात्रै हेर्ने होइन, हामी नयाँ आधारमा हेर्दछौँ, नयाँ मोड आएको छ. यसको अर्थ पुराना बानीहरू सबै सुध्रिसके भन्नेमा पुग्नु हो भने त फेरि गल्ती हुन सक्छन्. त्यसकारण पुराना बानी नसुध्रिया हुन सक्छन्, पुराना बानीका चाहिने अवशेषहरूले चाहिने आफ्नो टाउको उठाउन सक्छन् भनेर त हामी पनि सजग हुनु पर्यो, उहाँहरू पनि सजग हुनु पर्यो. केही एक दुईवटा त्यस्ता घटना भइसक्यो भयो भनेपछि ए फेरि आयो त्यो बानी भनेर चाहिने त्यो घटनाले चाहिने विकास नपाओस् भनेर चाहिने प्रयास गर्नु पर्यो है. त्यसैले दुईटा देशका बीच जस्तो सम्बन्ध राख्नुपर्ने भन्ने हुन्छ, ती मर्यादालाई कायम राख्दै निकटता चाहिँ बढाउन, मर्यादा तोडेर किन निकटता बढाउनु पर्यो? मूल्य मान्यता मर्यादा त राख्नु पर्यो नि त.
यहाँले पनि हतारोमा भयो होला भन्नुभएको थियो भ्रमणलाई. प्रधानमन्त्री स्वयंले पनि भारत जानु अघि म सम्झौताको चाङ लगाउन जान लागे होइन भन्नुभएको थियो. कार्यकारी प्रमुखले छिमेकी देशको यति उच्च स्तरको राजकीय भ्रमण गर्दा हतारोमा जानुभन्दा पनि केही एजेन्डा तिनलाई मूर्त रूप दिउँ भन्ने किसिमले गएको भए हुन्थेन?
यो हाम्रो चाहिँ जहाँ पनि के भनेपछि नकारात्मक खोजेर चाहिने ल्याइहाल्ने, नभएपछि पनि सिर्जना गरिहाल्ने भन्ने चाहिँ बानी छ. त्यसबाट पनि चाहिने पुरानो बानीबाट मुक्ति पाउनु पर्दछ. के भनिन् भन्दाखेरि, हतारोमा नगएर अलि पछि गएको भए तयार गरेको झन् राम्रो हुन्थ्यो, अझ बढी तयार भएको भए झन् राम्रो हुन्थ्यो. यो त जहिलेसुकै ती सम्भावना हुन्छन्. तर के भन्दा फेरि, एउटा मित्रले हिजो भएका चाहिने गल्ती, हिजो भएका कटुताहरूलाई अब नगर्नुहोस्, अब राम्रो सम्बन्ध सुधारौँ भनेर चाहिने नेपालसम्म चाहिने आफ्नो परराष्ट्र मन्त्री र विशेष दूत गरेर पठाउँछ र आइदिनुहोस् यहाँ भनेर भन्छ, होइन हामी अहिले आउनु तयार छैनौँ भनेर भन्नु के उपयुक्त हुन्छ?
मैले एउटा उदाहरण यहाँनिर जोड्न खोजेँ. अरुण तेस्रो प्रोजेक्ट पनि अघि बढ्छ भन्ने थियो, त्यो हुन सकेन. अलिकति होमवर्क त पुरा नभएको रहेछ नि त, होइन?
होमवर्क त कहिले पनि पुरा हुँदैन, किन भन्दाखेरि त निरन्तर सम्बन्ध विकास गर्दै जानु पर्दछ. अरुण तेस्रोको चर्चा र कुराकानी त भएछ नि त. चिज के हो भन्नुहुन्छ भने, अहिले हिजोको वातावरण रहेन, अब नयाँ वातावरण भएको छ, नयाँ मोड आएको छ भनेर यो चाहिँ नयाँ मोडको वातावरण, एक्काइसौँ शताब्दीको सम्बन्धको वातावरण तयार पार्नु थियो. त्यसपछि वातावरण तयार, विश्वास सिर्जना भएपछि त अरू कुरा त तत्पश्चात चाहिने आइराख्दछन्. बिग्रिएको सम्बन्धलाई सुधार्ने प्रयास भएको छ, त्यो प्रयास चाहिने जसले बिगार्यो उसले सुधार्ने प्रयास गर्यो, त्यसलाई हामीले पनि नेपालले पनि सकारात्मक रूपमा लिएको छौँ र त्यसले राम्रै फल दिएको देखा पर्छ.
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज सँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका उपलब्धिहरूलाई केलाइरहेका छौं। कुराकानीमा हुनुहुन्छ राजनीतिक विश्लेषक नीलाम्बर आचार्य। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा केन्द्रित छ। कुराकानीमा हामीसँग राजनीतिक विश्लेषक नीलाम्बर आचार्य हुनुहुन्छ। यहाँलाई म फेरि स्वागत गर्छु कार्यक्रममा।
धन्यवाद छ।
अब अलिकति मोदीजीको भाषणतर्फ जाउँ। सगरमाथाको देश सागरसम्म जोडिन्छ भन्नुभएको छ। नेपाली पक्षले त्यसमा कति तयारी गरेको थियो, कुन रूपमा प्रस्तुत भयो, अलिकति अन्दाज गर्न सकिन्छ?
सकिन्छ। यो अनि जलमार्गको कुरा पहिलेदेखि आइराखेको हो। हाम्रो निरन्तर चाहिने गुनासो पनि रहेको थियो कि समुद्र त चाहिने, हाइसी भन्छ, त्यो समुद्र त चाहिने, सबैको साझा हो। समुद्रमा रहेका चाहिने जे जति जीव जन्तु सम्पदा छन् त्यो पनि विश्वकै साझा हो। समुद्रमा पहुँच त चाहिने, निर्वात पहुँच त चाहिने, तटवर्ती देश बाहेक पानी भूपरिवेशी देशले पनि पाउनुपर्छ भनिरहेको थियो। र त्यो समुद्र सम्पूर्णलाई उहाँले चाहिँ सगरमाथादेखि सागरसम्म भन्नुभयो, पुगलाई जलमार्गबारे हामीले कुराकानी गरेका छौँ। यो त पहिले कुराकानीकै चरणमा छन्, कहाँ कसरी भन्ने डिटेलमा पछि आउला। त्यसकारण यसबाट के देखा पर्छ भने हाम्रो पारभनमा जो झन्झटहरू उत्पन्न भएका छन् ती झन्झटलाई हामीले चाहिँ प्रस्तुत गर्दै आएका छौँ। पारभनमा चाहिने भारतबाट समय समयमा झन्झट उत्पन्न हुन्छन्, भएका छन्, अप्ठ्याराहरू छन्। वस्तुगत अप्ठ्यारा होलान्, प्राविधिक अप्ठ्यारा होलान्, तर अप्ठ्याराहरू रहेका छन्। त्यस्तै झन्झट उत्पन्न गर्ने मनसाएका अप्ठ्यारा पनि रहेका छन्। र समुद्रसम्मको पहुँच त्यसमा पनि चाहिने जलमार्गद्वारा पहुँच भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। यसमा चाहिने चर्चा हुनु, यो विषयको मुद्दा उठ्नु राम्रो कुरा हो। र यसले चाहिने अब अगाडि बढ्ला, अध्ययन होला, यो होला, अगाडि बढ्ला। त्यस्तै चाहिने के भनियो भन्दाखेरि कनेक्टिभिटी भन्छ, अब भन्नुहोस् न रक्सोलदेखि काठमाडौँसम्मको रेलमार्गको कुरा भयो, यो पनि महत्त्वपूर्ण हो, जोड्ने भन्ने कुरा रहिआएको थियो। अहिले अर्को त्यस्तो कुरा चाहिने के भनियो भन्दाखेरि हेर्नुहोस्, कृषि प्रधान देश भन्छौँ, उन्नत कृषिको आवश्यकता रहेको छ, अर्ग्यानिक फार्मिङको निम्ति, लाइफ स्टकको निम्ति, अनुसन्धानको निम्ति, यी सबैको निम्ति चाहिँ कृषि क्षेत्रमा के सहयोग गर्न सकिन्छ, सहयोग बढाउने भन्ने कुरा पनि रहेका छन्। तत्पश्चात चाहिँ मोदीले नै भनेको कुरा गरौँ, अनि बुद्ध सर्किट र रामायण सर्किटका कुरा भएका छन्। त्यसैले यी कुराहरू रहेका छन्, भएका छन्।
अझै अलिकति यो जलमार्गसम्मको नेपालको पहुँचलाई जोड्न चाहे, हल्दिया घाटमा होइन विशाखापट्टनमलाई प्रयोग गरौँ भन्न खोज्दा पनि नेपालीका लागि, नेपालका लागि अलिकति समस्या भएको कुरा आउँछ। जति मोदीजीले आफ्नो भाषणमा प्रसन्न मुद्रामा अब यसरी सगरमाथा र सागर जोडिन्छन् भन्नुभयो नि, त्यो सजिलो छ, नेपालले तुरुन्तै त्यो एक्सेस पाउन सक्छ भन्ने?
हेर्नुहोस्, विशाखापट्टनम चाहिँ नि टाढा भए पनि हल्दियाभन्दा कम झन्झटिलो छ, त्यहाँ बढी आधुनिकीकृत रहेको छ, बढी सुविधा, कागजका धेरै कागजका झन्झट त्यहाँ हुँदैन, यहाँ कयौँ कागजका लम्बितान झन्झट हुन्छन्। तर चिज के भन्यो भन्दा हामी चाहिँ समुद्रसम्म निर्वाध चाहिने बिना कहीँको झन्झट चाहन्छौँ। र साँच्चै भन्नुहुन्छ भने बाहिरबाट जो सामान आउँछ समुद्र किन चाहिने? हाम्रो अहिले चाहिँ त इन्टिग्रेटेड चाहिने कस्टम पोस्ट चाहिने उद्घाटन पनि भयो, अरू चारवटा पनि उद्घाटन होला वीरगन्जमा हो कि, त्यहीसम्म आउने भन्ने व्यवस्था चाहिने गर्ने भन्ने चाहन्छौँ। त्यसकारण जलमार्ग चाहिँ त्यो त ठुलो ठुलो आयोजना हो। त्यस्तै चाहिने के भनि भन्नुहुन्छ भने रेलमार्ग पनि ठुलो आयोजना हो, त्यो अध्ययनै गर्न समयमै अध्ययन गरे भनेपछि पनि एक वर्ष त लाग्छ लाग्छ, एकदम छिटो छिटो गरे भने सम्भाव्यता अध्ययन कसैका भन्ने। तसर्थ
कुरै नउठाउने हो यो त चाहिँ ठुलो योजना हो भने त कहिले भन्दैन हो कि सुरु त गर्नु पर्यो. सुरु गरेपछि अब कति समय लाग्छ प्राविधिकहरूले भन्लान् अध्ययन गरेर भन्लान् कति खर्चिलो हुन्छ भन्लान् कसरी खर्च जुटाउने भन्लान् यी त तफसिलमा जानु त बाँकी नै छ.
नेपाली र भारतीय व्यापारीहरूसँग संयुक्त छलफल पनि राख्नुभएको थियो प्रधानमन्त्रीज्यूले. झन्झटिलो छ आयात प्रक्रिया, नेपाली व्यापारीहरूले बारम्बार गुनासो गर्ने गरेका छन्, कागजातहरूको जाँच प्रक्रिया त्यो कुरा नजरअन्दाज गरिएको हो अथवा त्यो लेभलमा कुरा उठेन के लाग्छ यहाँलाई?
होइन त्यसो होइन नजरअन्दाज होला भन्ने मलाई लाग्दैन. किन भन्दा फेरि बिना झन्झट ल्याउने भन्ने कुराले नै एउटा उद्घाटन भएको चाहिँ त्यो वीरगञ्जको एकीकृत भन्सार जाँचौकी हो कि भनिरहेको छ सबै. अब त के भन्दाखेरि भन्नुहोस् न क्वारेन्टाइनको कुरा लिएर हाम्रा सामान चाहिने जान चाहे चाहिँ कहिले अलैँचीका होलान् कहिले अदुवाका होलान् कहिले के का होलान् कहिले चाहिने ये नेपालको होइन बाहिरको उत्पादन हो भन्ने नाममा होला विभिन्न झन्झट चाहिने सिर्जना गर्ने नहुन् कोसिस हाम्रो तर्फबाट भएको छ र उतातिरलाई पनि जानकारी ती रहेको छ. यसलाई त सुधार गर्नु पर्दछ र साथसाथै के भन्दाखेरि दक्षिण एसियाली क्षेत्रीय सहयोगले दिने अन्तर्राष्ट्रिय रूपले दिने सहयोग चाहिने पनि चाहिने त्यति पनि चाहिने हामीले दुई देशका बिचको सम्बन्धमा व्यापारमा हुँदैन भनेपछि जस्तो ऊ भन्छ नि पर्सेन्टेज अफ ओरिजिन अनि कति प्रतिशत हुने भन्ने कुरा हाम्रो देशको के भन्ने लगानीको हाम्रो देशको चाहिने चिजको र बाह्यको कति हुने भन्ने कुरामा. त्यसैले चिज के छ भन्नुहुन्छ भने भन्दाखेरि हामीले भारतसँगको व्यापार सम्बन्धमा बहुत सहज स्थितिमा भारतमा भारतको बजारमा नेपाली वस्तुहरूले पहुँच पाउने व्यवस्था हुनुपर्छ भनेर जोड दिँदै आएका छौँ. त्यो जोड चाहिने दिइन्छ पनि अझै सिद्धिया छैन. व्यापार घाटाको कुरा उठाउनु नै त्यसका दुई पक्ष छन्. एउटा त के भनिनु भन्दाखेरि झन्झटिलो गरेर हाम्रा सामान त्यहाँ जान पाउँदैनन् एक. दोस्रो नेपालमा तिमीले लगानी गर्यौ भने चाहिँ यहाँको उत्पादन हुन्छ त्यहाँ जाने भन्ने हुन्छ. अहिलेको प्रेस उसमै पनि उठ्यो नि के भनेपछि यो चर्चा भइरहेछ कि चाहिने चिनले लगानी गरेको चाहिने के विद्युत केन्द्रहरूबाट उत्पादित चाहिने ऊर्जा भारतले नकिन्ने क्या हो भन्ने छ हो आइरहेको छ. प्रेस सम्मेलनमै उसको प्रेस सम्मेलनमा आयो सचिवको प्रेस सम्मेलन परराष्ट्र सचिव अनि उहाँहरूले यसलाई प्रश्नसँग जवाब दिनु भएन हो कि होइन भन्नेमा जे होस् गर्दाखेरि यी कुराहरू अप्ठ्याराहरू छन्.
अब अलिकति नेपाल भारत बीचका सन्धि सम्झौताका कुरा गर्छ. साँच्चै अहिलेसम्म सबभन्दा धेरै कुरा उठेको 1950 शान्ति तथा मैत्री सन्धिको हो. समान सन्धि सम्झौता भनेर जुन रूपले नेपालीहरूले बुझेका छन् त्यो लेभलमा काम भइरहेको छ कि छैन?
हाम्रो काम धेरै अगाडि बढेको छ. असार 20 भित्रमा हामीले चाहिने त्यो कामलाई सम्पन्न गर्छौँ र जहाँसम्म 1950 सन्धि हो 1950 सन्धि हो. अहिले चाहिने 2018 हामी छौँ. त्यो 20 शताब्दीको मध्यको सन्धि हो. अहिले हामी 21 शताब्दीमा छौँ. 21 शताब्दीको सम्बन्ध गर्नु पर्यो 21 शताब्दीका मूल्य मान्यताको आधारमा गर्नु पर्यो भन्ने भयो. भारत पनि यसबीचमा धेरै अगाडि बढेको छ विश्व उसमा. नेपाल पनि चाहिने धेरै बलिएको छ यसबीचमा. यो बलिएको स्थितिलाई पृष्ठभूमिलाई पनि हेर्नु पर्यो नयाँ प्रसङ्गलाई हेर्नु पर्यो. त्यस कारण अब चाहिने पनि हाम्रो जो चाहिने मैत्री सहयोग शान्ति जे भएर त्यो चाहिने नयाँ आधारमा अहिलेको अहिलेका मूल्य मान्यता आवश्यकता अनुसार चाहिँ हुन्छ हुनुपर्दछ. त्यसैले त्यसमा केही हेरफेर हुँदैन त्यो यथावत रहन्छ भन्ने कुरा होइन.
त्यसमा भारतीय पक्षका जो सदस्यहरू छन् नि उनीहरूले भारत सरकारको आशयलाई मुखरित गर्छन् भन्ने हामीले बुझ्ने हो भने कुन रूपमा अघि बढ्न अथवा त्यसलाई कुन नयाँ सिराबाट गर्न भारतीय पक्ष तयार छ त?
हेर्नुहोस् यो 8 एउटै चाहिने समूह हो. यो चाहिँ बुझ्नु पर्यो. यो 8 एउटै चाहिने प्रतिवेदन हुन्छ. त्यही प्रतिवेदन बुझाउने हो. हामीले के गर्दाखेरि अहिलेको समयानुकूल चाहिने हुन जान्छ अहिलेका दुवै देशको हितमा हुन जान्छ अनि र साथसाथै के भन्दाखेरि समान सम्बन्ध हो अनि समान सम्बन्धको अर्थ चाहिने बराबरीमा चाहिने गर्ने भन्नाले त एउटा ठुलो देश ठुलो जनसङ्ख्या भएको देश र सानो जनसङ्ख्या भएको त्यति नै हामीले पनि दिने उनले पनि त्यति मात्रै दिने त हुँदैन नि हो कि. त्यस कारण यो स्थितिलाई पनि हेरेर सम्मान अनि सार्वभौमिकता बराबरी हो, केही सिद्धान्त मान्यताहरू बराबरी हुन्, आर्थिक सम्भावना त भारतका बढी छन् होइन, भारत ठूलो अर्थतन्त्र हो, विशाल देश छ, तर के विशाल हुँदैमा चाहिँ म ठूलो हुँ भनेर चाहिँ सम्बन्ध राख्छ भने त केही त्यो सम्बन्ध अगाडि बढ्दैन अघि, त्यस्तै हामी सानो हौँ भनेर सानो पनि लिएर सम्बन्ध बढाउँछौँ भने त फेरि त्यो पनि मैत्री, मित्र मित्र त बराबर हुन्छन्, चाहे चाहिने धनी हुन् चाहे गरिब हुन्, चाहे चाहिने बढी विकसित हुन् चाहे कम विकसित विकसित हुन्, त्यस कारणले यो चाहिने आठजनाको समूह हो, आठैजनाले छलफल गरेर एउटै प्रतिवेदन हामीले दिन्छौँ र त्यो प्रतिवेदनलाई सरकारमा दिएर हामी त चाहिने सुझाव दिने समय त सुझाव दिने मात्रै हो, सरकारले अध्ययन गरेर त्यसलाई चाहिने लागू गर्ने।
ओलीजी प्रधानमन्त्री भइसकेपछि पहिलो विदेश भ्रमण गर्नु अघि उहाँले काठमाडौँमै पाकिस्तानी प्रधानमन्त्रीलाई स्वागत गर्नुभयो। कतिपय विश्लेषकहरूले के पनि भने भने पाकिस्तानी प्रधानमन्त्रीको भित्री उद्देश्य चीनको ओबीओआर जुन परियोजना छ त्यसमा नेपालको सक्रियता चाहेको र सार्कको फेरि बिउझाउनु पर्यो, ओलीजी भारत गएपछि यो कुराले उहाँलाई अप्ठ्यारो हुन्छ कि भन्ने किसिमको थियो, त्यो प्रकटमा देखिएन है भारतमा उहाँलाई,
यो कस्तो लघुताको मनस्थिति हो के भनिदिनु, ओहो हामीले कुनै मित्र दौत्य सम्झ्नु भएको कुनै मित्र राष्ट्रको प्रधानमन्त्री अनि हाम्रो प्रधानमन्त्रीलाई चाहिँ बधाई दिन आउँछ र केही कुरा भन्न आउँछ भनिएन भन्दाखेरि अर्को प्रधानमन्त्री रिसाउँछ कि के अप्ठ्यारो पर्छ कि पनि सोच्ने भयो, हामी आफै के स्वाधीन देश होइनौँ सार्वभौम सत्ता सम्पन्न देश, त्यसमा पनि अहिले त हामी सार्कको अध्यक्ष छौँ र अब चाहिने हुने पाकिस्तानमा हुने हो सम्मेलन, पाकिस्तानमा किन हुन सकेन भनेपछि भारत चाहिने त्यो सम्मेलनमा जान चाहिँ इच्छुक रहेन, किन इच्छुक रहेन भनेपछि उसको भारत र चाहिने पाकिस्तानका सम्बन्धहरू अत्यन्त बिग्रिएर गए हो कि अत्यन्त ठुलो चाहिने तनाव रह्यो तिनीहरूका बिचमा, त्यस कारणले त्यो भएको, तर के भन्ने पाकिस्तानी प्रधानमन्त्री यहाँ हो, मोदीले चाहिने सार्कका सबै प्रधानमन्त्रीलाई स्वागत गर्नुभयो होइन आफ्नै चाहिने शपथ ग्रहणमा मोदीले त अप्ठ्यारो मान्नु भएन त, त्यसैले हाम्रो प्रधानमन्त्रीलाई स्वागत गर्न हाम्रो प्रधानमन्त्रीलाई चाहिने बधाई दिन शुभकामना दिन हाम्रा कुनै पनि मित्र राष्ट्रका प्रधानमन्त्री आउँछन् र हामीले त्यसलाई चाहिने आएकोलाई चाहिँ धन्यवाद भन्छौँ आउनुहोस् स्वागत छ भन्छौँ भनेपछि यसमा जाने अप्ठ्यारो यो ऊ भन्ने आवश्यकता छैन, दुई तर्फीय सम्बन्ध हुन्।
तर यो पनि साँचो हो नि चीनको ओबीओआरमा नेपाल सक्रिय नभइदियोस् भन्ने भारतको भित्री चाहना छ भन्ने कुरो त,
भारतको के चाहना छ भारतले राख्ने कुरा हो भारतको होला, तर त्यसमा उसले दबाब दिने हस्तक्षेप गर्ने भन्ने कुरा हुँदैन, नेपालले बाह्य सम्बन्ध चाहिँ विस्तार गर्यो भने नेपालको उन्नति हुन्छ प्रगति हुन्छ नेपालले विकास गर्छ नेपालका जनताको जीवनस्तर माथि उठ्छ तिनीहरूको क्रय शक्ति माथि उठ्छ तिनीहरूले धेरै चिज किन्न सक्ने हुन्छन् नेपालको बजार चाहिने विकसित हुन्छ भारतले पनि अझ चाहिने बढी बेच्न सक्ने हुन्छ, त्यसैले के भन्दाखेरि नेपालले विकास गर्दा फेरि नेपालले चाहिने बाह्य सम्बन्ध बढाउँदा फेरि भारतलाई नोक्सान हुन्छ भनी सोच्ने नै जो चाहिने यो 20वीं शताब्दीको मानसिकता हो, कनेक्टिभिटी यत्रो कनेक्टिभिटीको कुरा गरिरहेको छ विश्वव्यापी रूपमा अनि चाहिँ ओबोर ओबिवारमा हाम्रो संलग्न त हामीले सही गऱ्यौँ त्यसमा अब चाहिँ तफसिलका कुरामा जाने भन्ने कुरा छ, हाम्रो त्यहाँ प्रतिबद्धता छ र हाम्रो प्रतिबद्धता कस्तो छ भनेपछि त्यो एमाले मात्रै होइन माओवादीले मात्रै होइन काङ्ग्रेसको पनि प्रतिबद्धता सम्पूर्ण नेपालको प्रतिबद्धता हो, फेरि के भन्दाखेरि चिनसँग हाम्रो कुन टाढाको सम्बन्ध छ र चिनको तर्फबाट चाहिने कोही आइदिनुपर्छ अर्को देश आएर हामीलाई चाहिने कन्भिन्स गर्नुपर्छ, चिन त झन् जोडिएको पाकिस्तानभन्दा बढी जोडिएको देश हो,
यही बेलामा अहिले अध्यक्ष राष्ट्र त नेपाल हो यति ठुलो भ्रमण भयो सार्कलाई अलि जीवन्त राख्नु पर्यो भनेर हाम्रो ओलीजीले कुरा उठाएको भए पनि हुन्थ्यो,
के उठ्यो नि त्यो कुरा यस सम्मेलनमा मैले सुने सार्कको पनि कुरा उठ्यो भनिन् भने अब तफसिलमा के कसो भयो भन्ने चाहिने कुरा उठ्नुको मतलब सार्कलाई चाहिने सुताइदियो भन्ने त उठेन होला है, त्यस कारण सार्कको पनि कुरा उठ्यो,
प्रधानमन्त्री ओली भारत गएर सम्बन्ध सुधारको प्रयासमा यो उपलब्धि भयो भनेर हामीले भन्ने कुराहरू छन्,
हाम्रो सम्बन्धले नयाँ दिशा राष्ट्र सम्मानको चाहिने दिशा चाहिँ अप्नाएको छ, यो सबैभन्दा ठुलो उपलब्धि हो, यो अहिले होइन यो जस बेला नेपालले चाहिने 5 महिनाको नाकाबन्दी थियो झुक्दैन नेपाल भन्यो त्यसरी राष्ट्रलाई चाहिने हामीले राष्ट्र सरह चाहिने हामीले सम्बन्ध राख्ने हो, कुनै चाहिने के भन्दा फेरि के कनिष्ठ राष्ट्र सरह होइन बराबरीको समान सम्मान समान सार्वभौमताको राष्ट्र सरह भन्यो, अनि यही दिशामा चाहिने अहिलेको भ्रमण पनि रहेको छ यो मुख्य कुरा हो, तत्पश्चात अर्को के भनियो भन्दा फेरि नेपालको विकास र नेपाल र भारत सम्बन्धको विकासमा यो भ्रमणले एउटा नयाँ मोड पनि लिएको छ। किन भन्दाखेरि अब हामी भविष्यमुखी छौँ है, भविष्य चाहिँ नि राम्रो पार्न अनि समृद्धि ल्याउन सहयोग गर्न छौँ भन्ने कुरालाई धेरै भविष्यमुखी भएका योजनाहरूले पनि बताउँछन्। त्यो भने रेलवे मार्ग, त्यो भने जलमार्गको कुरा नै चाहिँ नि भविष्यमुखी कुरा हो। तर साथसाथै यो भ्रमणले के पनि देखाएको छ भने हामी धेरै सम्झौता गर्छौँ, आयोजनाहरूको कुरा गर्छौँ, आयोजना बारे सही गर्छौँ, तर त्यसलाई पुरा गर्दैनौँ, यो चाहिँ नै ठिक भएन भन्ने कुरामा पनि जोड दिएको छ।
कार्यान्वयनको तहमा अब जति सन्धि सम्झौताहरू छन् ती जान्छन् भन्ने कुरामा हाम्रो पनि त दायित्व रहन्छ नि।
बिल्कुल बिल्कुल, हामीले
बाँकी राजमार्ग
हामीले पनि गर्नुपर्ने कति गरेका छौँ छैनौँ, उनीहरूले पनि गर्नुपर्ने कति गरेका छन् छैनन्, त्यसको निम्ति समयमा नै चाहिने त्यसको ताकिता गर्ने, समयमा नै त्यसलाई सम्पन्न गराउनको निम्ति के अवरोध उत्पन्न गए ती अवरोधलाई हटाउने भन्ने प्रयास गर्नु पर्यो। तर एउटा के चाहिने रियलाइजेसन, के चाहिने एउटा कुरा बुझिएको छ, बुझ्या छन् दुवै देशले पनि भन्दाखेरि हाम्रा द्विपक्षीय आयोजनाहरू हस्ताक्षर हुन्छन्, पुरा हुँदैनन् समयमा, पुरा सबै पुरा हुँदैनन् भने होइन, तर अधिकांश पुरा नभएका घटनाहरू रहेका छन्। यो भएन, यो स्थितिमा सुधार गर्नु पर्यो भन्ने चाहिने त्यो समझदारी देखिन्छ कि
जुन रूपमा सम्बन्ध सुधारको आयाम देखिएको छ नि दुई मुलुक बीच, हाम्रा उच्च स्तरीय नेताहरूबाटै आउने अभिव्यक्तिहरू, माइक्रो म्यानेजमेन्ट गर्छ भारतले, सरकार ढाल्छ भारतले, बनाउँछ भारतले, अब त्यो किसिमले नेपाली नेताहरूको चरित्र पनि प्रकट हुने छैन, भारत त्यो तहमा हस्तक्षेप गर्न पनि आउँदैन भनेर आशा गरौँ कि नगरौँ?
त्यो चाहिँ नेपाली नेताहरूले पनि चरित्र त्यस्तो नदेखाउने र भारतले पनि त्यसरी आन्तरिक मामलामा हस्तक्षेप गर्ने कुरा नगर्ने भन्ने चाहिने, त्यो दिशामा अगाडि बढ्नुपर्छ भन्ने चाहिने त्यो समझदारी प्रत्येकमा भएको छ। तर मैले अघि भने पुरानो बानी हुन्, कहिलेकाहीँ त्यो बानीका चाहिने अभिव्यक्तिहरू देखा पर्लान्, त्यत्तिकैले चाहिने यो नयाँ दिशा एक्काइसौँ शताब्दीको दिशा बिछौलियो भनेर निष्कर्षमा पुग्नु पनि हुँदैन, कहीँ चाहिने अलिकति विचलन आयो भने समयमै त्यसलाई सच्याएर अगाडि बढ्नुपर्छ।
भारत जानु अघि नै प्रधानमन्त्री ओलीजीले माओवादी केन्द्रसँगको एकता प्रक्रिया टुङ्गिए हुन्थ्यो भन्ने अपेक्षा राख्नुभएको थियो, उहाँ चाहिँ शक्तिशाली कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीका रूपमा चाहिँ भारत जान चाहनुहुन्छ भन्ने किसिमले पनि खबरहरू आइरहेका थिए, कसरी बुझ्ने होला?
उहाँ त शक्तिशाली प्रधानमन्त्रीकै रूपमा जानुभयो, जनताबाट निर्वाचित प्रधानमन्त्रीको रूपमा जानुभयो, त्यो गठबन्धन नै चुनावमा गएको हो, गठबन्धनले चाहिने बहुमत पायो, तत्पश्चात संसदमा उहाँले चाहिने दुई तिहाईभन्दा बढीको समर्थन, झन्डै चाहिँ तिन चौथाई भन्छन् हो कि, को समर्थन पाउनुभयो। अहिलेसम्मका शक्ति, अहिलेसम्म चाहिँ नेपालमा पनि उहाँ पनि वातावरण के छ भने चाहिँ उहाँ त पूर्णकालिक प्रधानमन्त्री हो है, अरू कुरा छोड भन्ने वातावरण रहेको छ। यो वातावरण चाहिँ नि दसौँ दसौँ कयौँ डिग्रेडसम्म नेपालमा थिएन, जहिलेसुकै नौ महिना, दस महिना, एक वर्ष मा चाहिने प्रधानमन्त्री फेरिने भनिरहेको थियो। त्यस कारण उहाँ त के भनि भन्दाखेरि निर्वाचित प्रधानमन्त्री अनि एउटा चाहिने के भनि भन्दाखेरि आफ्नो कार्यकाल पुरा गर्न सक्ने प्रधानमन्त्री, बिचैमा नहट्ने प्रधानमन्त्री, के हो के हो, भोलि बदलिन्छ के भइरहन्छ। एउटा नेपालकै एउटा सामान्य कुरा गरौँ, हिजोसम्म चाहिने यी सिन्डिकेटहरूले टेर्दैन थियो सरकारलाई, काठमाडौँमा सिन्डिकेट त समाप्त भयो, यातायातको देशभरि समाप्त पार्ने भनिएको छ हो कि, अनि त्यसैले चाहिने के भन्दाखेरि एउटा जनताले विश्वास गरेको टिकाउ चाहिने सरकार आयो भने त्यसको प्रभाव नै, त्यसले पाउने जनताबाट पाउने सम्मान, अरू चाहिँ मित्रहरूबाट पाउने सम्मान नै बेग्लै हुन्छ। अनि त्यो यसभन्दा अघिका प्रधानमन्त्रीहरूले गल्ती गरे भन्ने होइन कि उहाँहरू त अब नौ महिनाको प्रधानमन्त्री भविष्य नौ महिनामा त हुने भन्ने हुन्छ, त्यसैले नौ महिनाको प्रधानमन्त्रीको सम्मान र पाँच वर्षसम्म यो त अगाडि जान्छ, त्यसपछि फेरि चुनाव हुन्छ, चुनावमा जे होला भन्ने किसिमको प्रधानमन्त्रीमा त फरक हुन्छ नि हेराइमा, त्यसैले उहाँ चाहिँ नि त्यो प्रभावकारी प्रधानमन्त्रीको रूपमा देखिनु भएको छ, त्यसै रूपमा चाहिने उहाँ पनि जानु त्यहाँ जानुभयो। तर शक्तिशाली प्रधानमन्त्री भन्नुको अर्थ लोकतान्त्रिक मर्यादाभन्दा बाहिर जाने, अन्तर्राष्ट्रिय सम्बन्धका मर्यादाभन्दा बाहिर जाने भन्ने कुरा चाहिने हुँदैन, त्यसैले राष्ट्रिय स्वाभिमानलाई चाहिने बलियो पार्दै दुई देशका चाहिने सम्बन्धहरूलाई राष्ट्रिय हित र साझा हितमा चाहिने अगाडि बढाउन चाहिँ हाम्रो वर्तमान चाहिने अहिलेको सरकार चाहिँ प्रयत्नशील छ र सफल पनि हुने लक्षण देखिन्छन्। तर केही कमी कमजोरी अप्ठ्यारा केही गल्ती हुन सक्दछन्, त्यसलाई समयमै सच्याउँदै जानुपर्छ।
हुन्छ, यो महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद छ, नमस्कार।
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक नीलाम्बर आचार्य, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र त्यसको उपलब्धिमाथि चर्चा गर्दै। उहाँसँगको यो कुराकानी सँगसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिनै लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। आजको कार्यक्रम बदलिदो नेपालबाट म प्रकाश शर्मा पनि बिदा हुन्छु। नमस्कार।